نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير محسن انسانیت اس میں سے آج ہم کنٹینیو کریں گے نبی صلی اللہ علیہ وسلم کا آخری حج جو پہلا بھی تھا اور آخری بھی تھا ہم نے دیکھا کہ سن 8 ہجری میں مکہ فتح ہو چکا ہے لیکن نبی صلی اللہ علیہ وسلم چونکہ ہر کام جو سمجھ بوجھ سے کرتے تھے تو اس کے بعد جب ذلحج کا مہینہ آیا سن 9 ہجری میں تو آپ نے حضرت ابو بکر صدیق رضی اللہ عنہ اور پھر بعد میں ان کا ساتھ دینے کے لیے حضرت علی رضی اللہ تعالیٰ عنہ کو بھیجا اور سورۃ توبہ کا بالکل ابتدائی حصہ اس موقع پہ جو نازل ہوا احکامات دے دیے گئے لیکن پھر اس کے بعد اگلا سال سن 10 ہجری جب آیا حج کا موقع تو پھر بنفس نفیس آپ نہ صرف یہ کہ خود آئے بلکہ عام اعلان کروایا گیا اور لوگ آپ کے ساتھ حج کے لیے آئے بعض روایات کے مطابق 140,000 اور بعض جگہ 124,000 آتا ہے سچی بات ہے کون گن رہا تھا اس وقت کون سا کوئی ویزا سسٹم تھا یا انٹری ٹکٹ تھی یا کسی کے آنے سے جانے کے وقت تھے یہ اللہ کو ہی پتہ ہے وہ کتنے تھے ایک گمان ہے اور عرب لوگ مختلف اندازوں کے ساتھ چیزوں کو گنتے تھے مثلا اس کمرے میں اتنے فل ہو جاتے ہیں تو پھر اس کو ڈبل کر لیں تو اتنا ہیڈ کاؤنٹ ویسے تو اتنا ہو نہیں سکتا تھا تو بہرحال ایک جمع غفیر تھا اصل میں یہ اشارے بھی تھے نبی صلی اللہ علیہ وسلم کی معیت میں اللہ تعالیٰ نے ایک ایسا گروہ تیار کر دیا جنہوں نے آپ کی زندگی میں ہی آپ کی آنکھیں ٹھنڈی کر دی اصل میں یہ نہ صرف حجۃ الوداع تھا بلکہ نبی صلی اللہ علیہ وسلم کا بھی الوداعی سفر تھا اس کے بعد ہی تو آپ کی واپسی کا سفر شروع ہوا اور آپ بیمار رہے اور بس ربیع الاول کے مہینے میں ہی آپ کا انتقال ہو گیا اس موقع پہ جو بات تھی وہ تھی خطبے کی انشاءاللہ آج ہم اس کو پڑھیں گے اس میں بھی اپنے لیے ہم بہت ساری عمل کی باتیں لے سکتے ہیں شرط یہ ہے کہ ہم اس کو اپنے لیے لیں ہمیشہ لوگ کہتے ہیں ہمیں کسی کی کوئی اچھی بات پتہ چلے کوئی ہمیں نصیحت کرے کچھ ایڈوائز کیجئے کچھ اسپیشلی مجھے کرے اکثر لوگوں کے یہ ڈیمانڈ ہوتی ہے نا تو مجھے لگتا ہے کہ ایسے تمام لوگوں کے لیے نبی صلی اللہ علیہ وسلم کا یہ اسوہ ہم سب کے لیے کافی ہے اللہ تعالی ہمیں عمل کی توفیق دے بک میں سے پڑھتے ہیں اور پھر انشاءاللہ اس پہ ہم غور و فکر کریں گے تمام تعریفیں صرف اللہ ہی کے لیے ہیں ہم اسی کی حمد کرتے ہیں اسی سے مدد طلب کرتے ہیں اب دیکھیے خطبہ شروع ہے اور انداز کتنا پروکنگ ہے کتنے پیار اور محبت سے اس سارے چیزوں کو لیا جا رہا ہے پتہ کیا چلا کہ آپ کو بھی مجھے اپنی بات اللہ کی تعریف اور اس کی حمد و ثنا سے شروع کرنی چاہیے اور اسی کے حضور اظہار ندامت کرتے ہیں یعنی اللہ سے جب بات کی جائے پہلے اللہ تعالیٰ کی تعریف فرمائی آپ نے پھر اس کے بعد آپ اپنے گناہوں کا اقرار کرتے ہیں یہ بھی چیز ایک انسان کے لیے بہت ہی زیادہ موٹیویٹنگ ہوتی ہے کہ وہ آگے کوئی نیا تعلق شروع کرنے سے پہلے اللہ تعالیٰ کے ساتھ پچھلی گناہوں کی معافی کا تعلق قائم کر لے پھر فرمایا ہم اپنے دلوں میں فتنہ انگیزیوں اور اپنے اعمال کی برائیوں کے مقابلے میں اسی کی پناہ مانگتے ہیں اس کو بھی ہائی لائٹ کریں ہم اپنے ہی نفس کی برائیوں سے نہیں بچ سکتے کسی اور سے کہاں بچیں گے اللہ کی مدد کے بغیر تو اپنی دعاؤں کا یہ حصہ بنائیے کیا کہ اللہ ہمیں سیدھے راستے پہ رکھنا ہمارے نفس کی برائیوں سے ہمیں بچا ہمیں خرابیوں سے بچا اور ہمیں توفیق دے اس بات کی کہ ہم تیرے بندے بن کر رہیں پھر جسے اللہ سیدھے راستے پر چلنے کی توفیق دے اسے کوئی دوسرا گمراہ نہیں کر سکتا اور جسے وہی ہدایت کی توفیق نہ دے اسے کوئی راہ راست پر نہیں چلا سکتا یہ بھی بہت ہی خوبصورت جملہ ہے ہم عموماً فتوے دینے کے لیے تیار ہوتے ہیں اس کو ہدایت نہیں ملنی یہ نہیں سنبھلے گا اس کو نہیں پتہ چلے گا یہ بدبخت ہے یہ فلاں ہے فلاں ہے نہیں کبھی نہ اسے کہیں نہ سوچیں نہ کریں کیونکہ یہ اللہ سبحانہ تعالیٰ کے ہاتھ میں ہے کسی کو ہدایت دینا ہدایت کو سے محروم رکھنا اب یہ بات اس وقت ضرورت تو نہیں ہے کہ اچھا جی پھر اس کا اندر جس کو ہدایت نہیں ملی تو پھر اللہ نے نہیں چاہا نہیں یہ نہیں ہے بلکہ یہ ہدایت طلب کے ساتھ ہوتی ہے جو طلب کرے گا اللہ تعالیٰ اس کو اسی کی توفیق بھی عطا کرے گا پھر آپ نے فرمایا کہ اور میں اعلان کرتا ہوں اس حقیقت کا کہ اللہ کے سوا کوئی الہ نہیں ہے وہ اکیلا ہے اس کا کوئی شریک نہیں اور میں اعلان کرتا ہوں اس حقیقت کا کہ محمد صلی اللہ علیہ وسلم اس کے بندے اور اس کے رسول ہیں اپنے آپ کے لیے دیکھیں یہ جملہ بولنا आप खुद बोल रहे थे ना कि मैं अल्लाह का बंदा, अब ये कहने की बजाय कि मैं अल्लाह का बंदा हूँ, ये कहना कि मोहम्मद अल्लाह के बंदे हैं, तो इसमें बात ज़्यादा क्लियर समझ आती है कि आप अपनी ज़ात की नुमाइश नहीं कर रहे थे बल्कि अल्लाह का हुक्म आगे पहुँचाते थे। अल्लाह के बंदों, मैं तुमको इसी की इबादत की नसीहत करता हूँ और तरगीब दिलाता हूँ, यानी रग़बत दिलाता हूँ। मैं आगाज़े कलाम इस बात से करता हूँ जो बायसे खैर है। ये भी देखिए कि बात हमेशा अच्छी शुरू करनी चाहिए। यहाँ एक अमल की बात लीजिए, बाज़ दफ़ा हमारे दिल में किसी से गुस्सा गिला होता है, किसी को डांटना होता है, तो हम बात का आगाज़ ही डांट से करते हैं, कभी ताने से, कभी तन से। नहीं, बात का आगाज़ अच्छा हो, क्या हाल है आपका, सब ठीक है, फिर बात कीजिए। आप देखेंगे इससे टोन बदलेगी तो बहुत सारी चीज़ें हमारी वैसे ही ठीक हो जाएंगी इंशाल्लाह। तो कभी शर की बात के साथ बात का आगाज़ नहीं करना चाहिए। इस तमहीद के बाद मैं कहता हूँ, क्या लोगों मेरी बातें गौर से सुनो। मैं तुमको वजाहत से बताता हूँ क्योंकि मैं ऐसा नहीं समझता कई साल के बाद मैं तुमसे इस मुकाम पर मुलाकात कर सकूँ। देखिए ये फितरत के इशारे होते हैं, अल्लाह ताला ज़ुबान से वो बात निकलवा रहा है। आप गैब नहीं जानते थे ना, आपको पता था कि अब मेरी मौत का वक्त आ रहा है, लेकिन इन इशारों कनायों से पता चल रहा था कि अब आपका दुनिया से जाने का वक्त करीब है। ऐ लोगो, तुम्हारे खून और तुम्हारे माल तुम्हारे लिए बाहम दगर, यानी एक दूसरे के लिए हराम कर दिए गए हैं, यहाँ तक कि तुम अपने रब के हजूर जाके पेश हो जाओ। जैसे कि तुम्हारे इस महीने में और तुम्हारे इस शहर में तुम्हारा ये दिन हराम है। यहाँ सोचिए, हम में से कभी कोई किसी का खून लेने का सोच भी सकता? कत्ल तो बहुत बड़ी चीज़ है। माल की चोरी हो या धोखा हो, कोई ले सकता है? यानी इन दो के बारे में तो एक इंसान बहुत ही ज़्यादा केयरफुल है, लेकिन बाकी रिवायात से क्या पता चलता है कि आपने फरमाया, इसी तरह तुम्हारी इज्जत भी एक दूसरे पे हराम है। यानी किसी की बेइज्जती करना, उसको बदनाम करना, उसके बारे में गलत फहमियाँ फैलाना, ये भी हराम है, जिस तरह के ये दूसरी बड़ी चीज़ें हराम है। आगाह रहो कि मैंने बात पहुँचा दी, ए अल्लाह तू खुद गवाह रह। सो जिसके कब्ज़े में कोई अमानत हो, इसे इसके मालिक को अदा कर दे। दौरे जाहिलियत की सूदी रकमें कलदम करार दी गईं, और सबसे पहले मैं अपने चचा अब्बास बिन अब्दुल मुत्तलिब के सूदी मुतालबात को कल अदम यानी ख़त्म करता हूँ। दौरे जाहिलियत के तमाम खूनों के मुतालबात कसास कलदम कर दिए गए यानी ख़त्म कर दिए गए, और सबसे पहले मैं अम्मार बिन रबिया बिन हारिस बिन अब्दुल मुत्तलिब के खून का मुतालबा साकित करता हूँ। दौरे जाहिलियत के तमाम एजाजात और मनासिब मनसब की जमा कलदम किए जाते हैं, माँ सिवाय सदाता यानी काबा की देखभाल का शोबा और सिकाया यानी हाजियों को पानी पिलाने का शोबा, इसको यानी इन दो को कायम रखता हूँ, बाकी सब ख़त्म किए जाते हैं। कत्ले अमद, अमद क्या होता है? इरादे से जानबूझकर यानी कत्ल कोई करे तो इसका कसास लिया जाएगा। शिबे कत्ले अमद, जो लाठी या पत्थर की ज़र्ब से वकूह में आए, इसकी दियत 100 ऊँट मुकर्रर की जाती है। जो इसमें इजाफा करे सो वह अहले जाहिलियत में शामिल होगा। शिबे कत्ले अमद याद है ना, यानी इरादा नहीं होता लेकिन शिब पड़ रही होती है कि जान गए क्या, जैसे किसी को लाठी मारी, जैसे मूसा अलैहिस्सलाम ने मुक्का मारा था, तो लग तो रहा है कि वो उन्होंने मारा था लेकिन असल में वो शिब थी। ए लोगो, शैतान निज़ाम हक के छा जाने के बाद इस बात से तो नाउम्मीद हो गया है कि अब तुम्हारी सरजमीन में इसकी इबादत की जाएगी, लेकिन वो इस पर भी खुश होगा कि इसके अलावा इन दूसरे गुनाहों में इसकी इताअत की जाए जिनको तुम हल्का समझते हो। ऐ लोगो, महीनों यानी हराम महीनों का अदल बदल कुफर के तर्ज अमल में इजाफा है, और इसके ज़रिए कुफार और ज़्यादा गुमराही में बढ़ते हैं कि एक साल किसी महीने को हलाल कर लेते हैं और दूसरे साल हराम ठहरा लेते हैं, यहाँ तक कि आगे पीछे करके अल्लाह के हराम करदा महीनों की फ़क्त गिनती पूरी कर दें। नसी की बात हो रही है। यकीनन आज ज़माना फिर फिराकर इसी हालत पर आ गया है जो इस वक्त थी जबकि अल्लाह ने आसमानों और ज़मीन को पैदा किया। ये बात आपको याद है कि फिर फिराकर इसी हालत पर आ गया, ये क्यों कहा आपने? किसी एक जगह मैंने पूरी डिटेल बताई थी अगर आपको याद है तो, और इसमें जवाब भी इस बात का है कि अल्लाह के नबी सल्लम ने सारी उम्र में एक ही हज क्यों किया। देखिए हाजी जो अरब लोग थे उन्होंने महीने उलट पुलट कर दिए थे ना, हर 3 साल के बाद एक महीना बढ़ाते थे, ठीक है। अब जिलहज की 10 तारीख हज का हिस्सा है, ठीक है। अब मैं आपको मिसाल देती हूँ कि बंद घड़ी होती है, जब सेल ख़त्म हो जाता है घड़ी का, तो 24 घंटों में 2 बार वो भी तो ठीक टाइम बताती है ना, अगर नंबरों वाली है तो आप देख लीजिए कि 12 पे है या 3, दोनों सुइयां 12 पे है तो 12 बजे का टाइम है, ठीक है ना। वो रात के 12 भी हो सकते, दिन के भी होंगे। अब होता क्या था कि चूंकि हर साल उनके हिसाब से दिन बदल रहे थे ना, तो जिस साल नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज किया उस साल एग्जैक्टली फिर 10 ज़िलहज थी। यानी अगर अल्लाह के नबी उससे पीछे सालों में कर लेते तो वो सही महीने का हज ही ना होता। ये मुराद है कि ज़माना फिर फिर आकर अपनी असल हालत पर आ गया। अल्लाह ताला की बारगाह में महीनों की तादाद कतई तौर पर 12 है, और जब से अल्लाह ताला ने आसमानों और ज़मीन को पैदा किया है ये तादाद इसकी किताब यानी नविश्ते तकदीर में इसी तरह सब्त है। इनमें 4 महीने हराम है यानी मतवातर, यानी ज़ुल्क़ादा, ज़िल्हज्जा और मुहर्रम, और एक अकेला अलग यानी रजब जो जमादिल-उखरा और शाबान के दरमियान में है। आगा रहो कि मैंने बात पहुंचा दी है, अल्लाह तू भी खुद गवाह रही हो। इससे क्या पता चलता है? बार 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 नबी सल्लम को ये एहसास हो रहा था कि बात पहुंच जाए। देखिए किसी की अमानत हो आपके सर, आप जब तक दे ना दें चैन आता है? नहीं चैन आता ना। अल्लाह ताला हमें अमानतों की हिफाजत की तौफीक अता फरमाए। फिर उसके बाद आप देखिए कि दूसरी चीज़ जो इसमें हमें समझ आती है वो क्या है कि किसी को भी जो बात कहनी हो उसको मुनासिब मौके पे कह देना चाहिए। ए लोगो, तुम्हारी ख्वातीन को तुम्हारे मुकाबले में कुछ हकूक दिए गए हैं और तुम्हें इनके मुकाबले में हकूक दिए गए हैं। इन पर लाजिम है कि वो तुम्हारी ख्वाबगाहों में तुम्हारे अलावा किसी को ना आने दें, और किसी ऐसे शख्स को घर में तुम्हारी इजाज़त के बगैर दाखिल ना होने दें जिसका दाखिल होना तुम्हें पसंद ना हो, और किसी बेहयाई का इर्तिकाब ना करें। अगर वो कोई ऐसी बात करे तो तुमको अल्लाह ने इजाज़त दी है कि इनकी इस्लाह के लिए इनको जुदा कर सकते हो, ख्वाब गाहों से अलग कर सकते हो, और ऐसी बदनी सज़ा दे सकते हो जो निशान डालने वाली ना हो। फिर अगर वो बाज आ जाएं और तुम्हारी इताअत में चलें तो कायदे के मुताबिक इनका नान नफका तुम्हारे ज़िम्मे है। यकीनन ख़वातीन तुम्हारे ज़ेरे नगी हैं जो अपने लिए बतौर खुद कुछ नहीं कर सकती। तुमने इनको अल्लाह ताला की अमानत के तौर पर अपनी रिफाकत में लिया है, और इनके जिस्मों को अल्लाह ही के कानून के तहत तसव्वुर में लिया है। सो ख़वातीन के मुकाबले में अल्लाह से डरो और भले तरीके से इनकी तरबियत करो। आगाह रहो कि मैंने बात पहुंचा दी, ए अल्लाह तू खुद भी गवाह रहना। ए लोगो, मोमिन आपस में भाई भाई हैं, किसी शख्स के लिए इसके भाई का माल लेना इसकी रजामंदी के बगैर जायज़ नहीं। आगाह रहो कि मैंने बात पहुंचा दी, ए अल्लाह तू खुद भी गवाह रहना। सो मेरे बाद कहीं इस अखुव्वत को तर्क करके कहीं फिर काफिराना ढंग इख्तियार करके एक दूसरे की गर्दनें न काटने लगना। मैं तुम्हारे दरमियान एक ऐसी चीज़ छोड़े जा रहा हूँ कि जब तक इस पर कारबंद रहोगे कभी राह रास्त से ना हटोगे, वो है अल्लाह की किताब। आगाह रहो कि मैंने बात पहुंचा दी, ए अल्लाह तो खुद भी गवाह रहना। और तुम लोगों से मेरे बारे में पूछा जाएगा तो अब तुम बताओ क्या कहोगे? लोगों ने पुकार कर कहा, हम गवाही देते हैं कि आपने पैगाम पहुंचा दिया, उम्मत को नसीहत करने का हक अदा कर दिया, हकीकत से सारे पर्दे उठा दिए, अमानते इलाही को हम तक कमा हक का हो। क्या मतलब है? जैसा कि उसका हक तक, मुराद यह कि अमानते इलाही का हक अदा कर दिया। ए अल्लाह तो खुद गवाह रहना, ए अल्लाह तो खुद गवाह रहना, ए अल्लाह तो खुद गवाह रहना। जो लोग यहाँ मौजूद हैं वो ये बातें गैर हाजिर लोगों तक पहुँचा दें। मुमकिन है बात सुनने वाले यानी सामईन के मुकाबले में बस गैर हाजिर लोग इन बातों को ज़्यादा अच्छी तरह याद रखें और इनकी हिफाजत करें। ए लोगों, अल्लाह ताला ने मीरास में से हर वारिस के लिए हिस्सा मुकर्रर कर दिया है, और एक तिहाई माल से जायद की वसीयत करना जायज़ नहीं है। बच्चा इसका जिसके बिस्तर पर यानी निकाह में तवल्लुद हो, और बदकार के लिए पत्थर, यानी बच्चे पे बाप का हक होता है, लेकिन अगर जिना के नतीजे में कोई बच्चा पैदा हो तो वो बच्चा माँ का होगा, और जो जानी है उसको रजम किया जाएगा। जिसने अपने बाप की बजाय दूसरे को बाप करार दिया, या जिस गुलाम ने अपने आका के अलावा किसी और को आका जाहिर किया, तो ऐसे शख्स पर अल्लाह और फरिश्तों और तमाम इंसानों की तरफ से लानत है। इससे क़यामत के दिन कोई बदला या इवज़ कबूल न होगा। तुम पर अल्लाह ताला की तरफ से सलामती हो और उसकी रहमतें नाजिल हों। आप देख रहे हैं मोतियों की लड़ियों की तरह चुने हुए लफ्ज़ हैं, और मैं ये सोच रही थी कि ऐसे वक्त में भी अल्लाह के नबी जितनी बातें कर रहे हैं, आप देखिए अक्सर बातें मामलात की हैं, انسانی معاملات، نماز کا تذکرہ ہے، نماز سیدھی ہوئی تو باقی بھی سیدھے ہیں. تو الدین المعاملہ، اپنے لوگوں کے ساتھ معاملوں کی روشنی میں خود کو دیکھیں. ہم باتیں کرنی بہت آسان ہوتی ہیں، عبادت بھی بہت آسان ہے، لطف بھی بہت آتا ہے. حج پہ کتنے شوق سے جھوم جھوم کے ہم جاتے ہیں، کتنے ہی کام خوشی خوشی کرتے ہیں ہم لوگ، لیکن اصل بات یہ ہے کہ نماز کا ہمارے معاملے میں اتنا اہم کردار ہے کہ اگر وہ سیدھی ہو جائے تو باقی عبادات پہ تو بات کرنے کی ضرورت ہی نہیں رہتی. لیکن نبی صلی اللہ علیہ وسلم لوگوں کو دین کے ساتھ ساتھ دنیا میں رہنے کے آداب بھی سکھاتے تھے. ٹھیک ہے، تو یہ تو تھا خلاصہ خطبہ حج کا. یہ کہاں ہوا تھا؟ میدان عرفات میں. آپ سب جانتے ہیں کہ پھر اس کے بعد 3 دن مینا میں گزرتے ہیں. نبی صلی اللہ علیہ وسلم نے پھر مینا میں بھی خطبہ ایک دیا تھا، اس کو بھی سن لیتے ہیں. اے لوگوں، میرے بعد کوئی نیا نبی آنے والا نہیں ہے، اور نہ تمہارے بعد کوئی اور امت برپا کی جانے والی ہے. بس غور سے سنو اور اپنے رب کی عبادت میں لگے رہو، 5 وقت کی نماز قائم کرتے رہو، ماہ رمضان کے روزے رکھتے رہو، اپنے اموال کی زکوٰۃ دل کی رغبت سے ادا کرتے رہو، اپنے رب کے حرم پاک کا حج کرتے رہو، اور اپنے عمرہ و حکام کی اطاعت پر کاربند رہو، تاکہ اپنے رب کی جنت میں جگہ پا سکو. سبحان اللہ، دیکھیے کتنا پیارا خطبہ ہے. یہ دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اتنا ہی ٹو دی پوائنٹ، سیدھی سیدھی بات کرنے والا بنا دے. جتنی بات سیدھی ہوگی اتنی دوسروں کو سمجھ جلدی آئے گی اور وہ اس کو مانیں گے بھی. بین الانسانی کیا ہوتا ہے؟ لوگوں کے بیچ میں بین الانسانی منشور ہونے کے لحاظ سے ان خطبوں میں جو کچھ مخصوص انسانیت نے پیش فرما دیا ہے، انسانی کاوشیں اس سے آگے کچھ سوچ نہیں سکتی، بلکہ کوئی دوسرا نظام تمدن وہ معیار انسانیت عملاً پیدا کر نہیں سکا جو اس منشور میں دیا گیا ہے. اس میں اللہ تعالیٰ کی توحید کے انقلابی عقیدے کا اعلان ہے، اس کی عبودیت کو نظام حیات کی روح کے طور پر پیش کیا گیا، اس میں مسلمانوں کے لیے ایک دوسرے کی جان و مال محترم ٹھہرائے گئے ہیں، اور قتل کا قصاص لینا لازم کر دیا گیا ہے، اس میں سود خواری کے جاہلی نظام کو ملیا میٹ کر دینے کا فیصلہ ہے، اس میں دور اسلام سے قبل کے انتقامی چکر کو توڑ دیا گیا، اس میں جاہلیت کے اعزازات اور مناسب کو ختم کیا گیا، اس میں زوجین کے حقوق ہیں، اس میں خاندانی نظام کی بنا محکم کی گئی ہے یعنی مضبوط، اس میں خواتین کو اللہ کی امانت قرار دے کر ان سے حسن سلوک کی تاکید کی گئی ہے، اور ان کے زیر نگین ہونے کا لحاظ دلایا گیا، اس میں دین حق کے علم برداروں کے درمیان اخوت کا رشتہ لازم قرار دیا گیا، کتاب الہی کو نظام اسلامی کا ضابطۂ اساسی، اساس کیا ہوتا ہے؟ بنیادی قرار دیا گیا، وحدت رب اور وحدت آدم علیہ السلام کی بنا پر وحدت انسانیت کا تصور دیا گیا، اور وطنی و نسلی تفریقوں کو بے وقت بنا دیا گیا، اور اس میں عزت و عظمت کا معیار خدا پرستانہ اور متقیانہ کردار کو معین کیا گیا. جب کبھی بھی اور جہاں کہیں بھی اسلامی تحریک چلے گی اور نظام حق استوار ہوگا، اس کی بنیادیں بہرحال انہی اٹل نظریات و تصورات پر رکھی جائیں گی. یہ منشور اسلام کا بنیادی منشور ہے، اور اس کی طرف انسانیت کو بلایا جا سکتا ہے. ان کلمات حقیقت افروز سے ہٹ کر، یعنی حقیقت پہ مبنی ان کلمات سے ہٹ کر زندگی کا جو بھی نقشہ بنایا جائے گا وہ غیر اسلامی ہوگا. آج کون سے ہیں ہمارے پاس اسلامک نظریات ہیں کہ دوسرے؟ یقین کریں جیسے الٹے جوتوں میں پاؤں رکھے نہ تو سیدھا نہیں چلا جاتا نا. آج کا انسان اتنی تکلیف میں جی رہا ہے، آپ اگر اللہ کے نظام کو لے کر چلنا چاہتے ہیں ساتھ، آپ گر گر پڑیں گے، لوگ بھی آپ کو پاگل سمجھیں گے. وجہ کیا ہے کہ آج ہمارے ارد گرد وہ نظام نہیں ہے. ان کلمات حقیقت افروز سے ہٹ کر زندگی کا جو نقشہ بھی بنایا جائے گا وہ غیر اسلامی ہوگا، اور کوئی سچا مسلمان اس پر مطمئن اور راضی نہیں ہو سکتا. یہی منشور کسوٹی ہے. کسوٹی کیا ہوتا ہے؟ کرائیٹیرین ہے جس پر ہم مسلمان اپنی ہر قیادت کے کارنامے کو پرکھ سکتے ہیں، اور اپنی ایک ایک حکومت کے اقدامات کی جانچ کر سکتے ہیں. یہ منشور، منشور کیا ہوتا ہے پتہ؟ شیشے کی ایک کیفیت ہوتی ہے، یعنی اس کو پرزم کہتے ہیں غالباً انگلش میں، یعنی اس کے اندر سے چیزیں ریفلیکٹ ہو کر آتی ہیں. مطلب یہ کہ ایک ایسی چیز جس میں چیزیں کھل کے نظر آتی ہیں. یہ منشور آئینہ ہے جس میں ہمیں اپنے چہرے بھی دکھائی دے سکتے ہیں، اور جس میں ہم غیر اسلامی تمدنوں کی حقیقت کا عکس بھی دیکھ سکتے ہیں. ये हमारे महबूब नबी का आखिरी पैगाम है और इसमें हम ही मुखातिब बनाए गए। इसकी नौईयत पैगम्बरे पाक की वसीयत की सी है और इसके एक एक बोल पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने दर्द भरे अंदाज से आवाज़ बुलंद की कि मैंने बात पहुंचा दी है, चाहे कि इसे पढ़कर हमारी रूहें चौंक जाएं। क्या पता चला, यानी अल्लाह के नबी को पता था कि ये मेरी बात जो है ये दूसरों के अंदर एक हलचल डालेगी, क्योंकि ये वो चीज़ें होती हैं जो कबूल नहीं की जाती ना एकदम। लोग तो कुछ और ही करने लगते हैं, उनको एकदम ऐसी बात सुनकर तो हैरत ही होने लगती है। हमारे जज्बे जाग उठें, हमारे दिल धड़कने लगें और हम अपनी अब तक की रविश पे नादिम होकर और काफिराना निज़ामों की मरूबियत मरूबियत रोब में आना का कलादा गर्दनों से निकाल कर मोहसिन इंसानियत का दामन थाम लें, इस मिशन को ले के उठ खड़े हों जिसकी कामयाबी के लिए नबी सल्लम ने वो अजियतें भुगती हैं कि इतने बड़े सब्र और हिल्म की मिसाल नहीं मिलती। नबी सल्लम ने हज के तमाम अरकानों मनासिक बिल इत्मीनान अदा किए। ये भी नोट करें, भाग दौड़ नहीं करनी चाहिए, सुकून से मनासिक को अदा करना चाहिए। जमात के आम लोगों से बकसरत मेल जोल रहा, लोगों ने इस मौके पर कसरत से मसाइल पूछे और बिलाखिर तवाफे विदा के बाद इस मुबारक सफ़र से वापसी हुई। ये था निज़ामे दीनी की तकमील का मंजर और ये था इतमामे नेमत का वाज़ेह समा। ये 1.25 लाख इंसानों का अम्बोह, अम्बोह क्या होता है, बड़ी कसरत, जिस रज़ाकाराना और वालेहाना जज्बे से आया था, इससे बढ़कर और क्या शहादत होगी इस बात की कि इस्लामी तहरीक ने असल मार्का राय आम के मैदान में सर किया और कुलूब के अंदरून से तब्दीली पैदा करके बाहर का सारा नक्शा ज़िंदगी बदल दिया। आप अपनी ज़बान में समझना चाहें तो ये कह सकते हैं कि हज का खुतबा या हज्जतुल विदा आखिरी कोर्स था जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को और इंसानियत को पेश किया। ऐसे लग रहा था कि अलविदाई बातें हैं और इसके बाद फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कुछ भी कहने का मौका नहीं मिला। अब हमारा जो आखिरी टॉपिक आगे चलेगा इस बुक का, वो मोहसिन इंसानियत के बाद है। इससे पता चलता है कुल्लु मन अलैहा फान, इतना खूबसूरत, इतना फाल, इतना एक्टिव, इतना अच्छे काम करने वाला बंदा भी अगर दुनिया से जा रहा है तो आपने मैंने तो जाना ही है। अल्लाह से ये दुआ कीजिए कि अल्लाह ताला हमें बेहतरीन तरीके से इन चीज़ों को लेने और इस पे गौर व फिक्र करने की तौफीक अता फरमाए। कल कोशिश करके हम इस पूरे को इकट्ठा पढ़ते हैं, अपने और साथियों को बुलाइए। हम कुरान की तकमील तो बड़े शौक से करते हैं लेकिन ये टॉपिक ख़ास तौर पे रिक्कत वाला है। अल्लाह के नबी के दुनिया से जाने का मामला छोटा मामला नहीं है। हम अपने जाने वालों को रोते रहते हैं, हालांकि दुनिया से वो एक ऐसा खूबसूरत इंसान जा रहा है कि वाकई जिसके जाने के बाद फ़र्क पड़ता है, और अगर वो नहीं रहे तो हमने भी नहीं रहना। अल्लाह से दुआ है कि हम अल्लाह के नबी सल्लम की तरह बड़ी फ़ाल और बड़ी खूबसूरत ज़िंदगी बसर करें, सब दे कर जाएं दुनिया को। आप देखिए कि इमाम बुखारी दे कर गए तो आज तक बट रहा है, इमाम अहमद ने दिया तो बट रहा है ना, न्यूटन दे गया जो दे सकता था तो बट रहा है ना, लोग दे कर गए इसीलिए उनके आज नाम है। हम दे कर नहीं जाएंगे तो हमारा नाम कोई नहीं होगा, और फिर दुआएं भी उसी को ही मिलती है जो देने वाला होता है। अल्लाह ताला आपकी मेरी मदद करे। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम सलाम।